शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल साउन 24 गते मंगलबार, नेपाल सम्बत 1142, अगस्ट 9 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
संग्रह प्रदेशमा 5 वर्षमा 267 मन्त्री, सबैजसो शीर्ष नेताहरू अन्तिम पटक भन्दै प्रधानमन्त्रीको दौडमा।
संग्रह प्रदेशसभा निर्वाचनमा 60% सिटमा कंग्रेसको दावी, 50% भाग दिनुपर्ने बाँकी दलको माग, निर्णायक बन्ने माओवादीको रणनीति।
झण्डै 3,000 बिरामी डायलिसिसको पालो खुर्दै बल्ल तल्ल पालो पाउनेहरूलाई बस्न र खानमै आर्थिक समस्या।
इजरायल र प्यालेस्टाइनी लडाकु समूह बीच युद्धविराम उल्लङ्घन भए कडा प्रतिवाद गर्ने इजरायलको चेतावनी।
र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीको नाम भदौ अन्तिम साताभित्र दर्ता गरिसक्नुपर्ने।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। संघीयता घोषणापछिको प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो कार्यकाल सत्ता संघर्षमै बितेको छ। 5 वर्ष कार्यकालमा संघ प्रदेशमा गरी 267 करिब 1/3 सांसद मन्त्री बनेका छन्। यस अवधिमा संघीय सरकारमा 95 र 7 प्रदेशमा गरेर 172 जना मन्त्री भएका हुन्। 2074 मंगिरमा निर्वाचित प्रदेशसभाका 550 सांसद मध्ये 14 त मुख्यमन्त्री नै बने। संघमा एक पटक मात्र सरकारको नेतृत्व परिवर्तन भयो, तर पटक पटक मन्त्री हेरफेर गरियो। 5 प्रदेशमा मुख्यमन्त्री हेरफेर भयो भने मधेस र सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तन नभए पनि मन्त्री थपघट गरिएका छन्। प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाल, सत्ता केन्द्रित राजनीति र पदका आकांक्षीहरूलाई व्यवस्थापन गर्नुपर्ने संस्कृतिले संविधानको भावना विपरीत प्रदेशमा धान्नै नसक्ने गरी मन्त्री र मन्त्रालयको संख्या थपिएको बताउनुहुन्छ। संविधानको धारा 168(9) प्रदेशसभाको कुल सदस्यीय संख्याको 20% भन्दा बढी नहुने गरी प्रदेश मन्त्री परिषद गठन गर्न सकिने उल्लेख छ। यस हिसाबले कर्णाली प्रदेशमा 8 सदस्यीय, सुदूरपश्चिम प्रदेशमा 11 सदस्यीय, गण्डकी प्रदेशमा 12 सदस्यीय, लुम्बिनी प्रदेशमा 17 सदस्यीय, प्रदेश 1 19 सदस्यीय, मधेस प्रदेशमा 21 सदस्यीय र बागमती प्रदेशमा 22 सदस्यीय मन्त्री परिषद गठन गर्न सकिन्छ। प्रशासनविद दाहाल संविधानको यही खुकुलोपनको फाइदा उठाउँदै दलगत स्वार्थपूर्तिका लागि प्रदेशमा जम्बो मन्त्री परिषद बनाइएको बताउनुहुन्छ। अहिले कर्णाली, सुदूरपश्चिम र गण्डकीमा अधिकतम संख्यामा मन्त्री छन्। संविधानमा 20% तोक्नुको अर्थ त्यति नै संख्यामा मन्त्री बनाइनुपर्छ भन्ने होइन, त्यो अधिकतम सिलिङ तोकिएको मात्र हो। प्रशासनविद दाहाल भन्नुहुन्छ, प्रतिनिधि सभा र प्रदेशसभाको म्याद असोज 1 5 वर्षमा 267 मन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
पछिल्लो 1.5 दशकको नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका नेता हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। शान्ति प्रक्रियामा आइसकेपछि उहाँले चालेका दाउहरूले लगभग सबैजसो सरकार फेरबदलमा भूमिका खेल्नु भएको छ। आफ्नो पार्टीको निर्णायक शक्ति समीकरणको प्रयोग गरेर उहाँले पटक पटक सरकार बनाउनु भएको छ, भत्काउनु भएको पनि छ। यिनी दलहरूले गत साता यिनै दाहालले गत साता एउटा कार्यक्रममा आगामी प्रतिनिधि सभा निर्वाचन आफ्ना लागि अन्तिम इनिङ रहेको अभिव्यक्ति दिनुभएको छ। दाहाल जस्तै लास्ट इनिङ प्रधानमन्त्रीको चाहना राख्ने शीर्ष नेताहरूको सूची लामै छ। कंग्रेस नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्रीहरू बाबुराम भट्टराई र झलनाथ खनाल लगायत यो सूचीमा पर्छन्। पौडेलका दौतारी प्रधानमन्त्री एवं कंग्रेस सभापति शेरबहादुर देउवाले पाँच पटक देशको प्रधानमन्त्री हुने सौभाग्य पाइसक्नु भएको छ, तर पौडेललाई प्रधानमन्त्री बन्न भाग्यले अहिलेसम्म साथ दिएको छैन। 17 पटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरे पनि उहाँ सफल हुनु भएन। बढ्दो उमेर, पार्टीभित्र एक्लिँदै गएको अवस्थाका कारण उहाँका लागि यसपटकको निर्वाचन अन्तिम अवसर हो। कंग्रेसबाट प्रधानमन्त्री रहेका देउवा प्रधानमन्त्रीमै दोहोरिन चाहनुहुन्छ भने कुरा पनि लुकेको छैन। एमाले अध्यक्ष ओलीले देउबामाथि जनताबाट निर्वाचित नभई जालझेल र टिकटबाजीबाट प्रधानमन्त्री बनेको भन्दै कटुवा आलोचना गरेका छन्। ओली र आम मानिसमा रहेका यस्ता अनेक आरोपलाई यसपटकको निर्वाचन मार्फत जवाफ दिएर फेरि प्रधानमन्त्री हुने उहाँको इच्छा देउवाको रहेको उहाँका निकटस्थहरू बताउँछन्। कंग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीद्वय कृष्ण प्रसाद सिटौला र सुशाङ कोइराला, सभापतिमा दोस्रो भएका शेखर कोइराला, वर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि प्रधानमन्त्रीका आकांक्षीमै पर्छन्। नेतालाई अन्तिम अवसर, लास्ट इनिङमा प्रधानमन्त्रीको चाहना, नागरिक दैनिकमा समाचार छ।
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी असोज एकसम्म मात्रै कायम रहने भएको छ। निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची असोज दुई र तीनमा पेश गर्ने उल्लेख छ। कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज एकमै प्रतिनिधि सभा र प्रदेश सभाको पाँच वर्ष कार्यकाल अन्त्य हुनेछ। आयोगले कार्यतालिकाका विषयमा संघीय संसदका पदाधिकारीलाई सोमबार अनौपचारिक जानकारी समेत दिइसकेको छ। आयोगले आफ्नो आन्तरिक कार्यतालिकाका बारेमा अनौपचारिक जानकारी गराइसकेको छ। हामीले गर्नुपर्ने काम अब 40 दिनभित्र सक्नुपर्ने भयो। संसद सचिवालयका एक उच्च अधिकारीले भने प्रतिनिधि सभामा 36 विधेयक विचाराधीन छन्। यसमा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा अड्किएका विधेयकको संख्या 10 छ। यी विधेयक 40 दिनभित्र पारित नभए स्वत निष्क्रिय हुनेछन्। यसअघि व्यवस्थापिका संसद पनि समानुपातिक उम्मेद्वारको बन्द सूची पेश भएको अघिल्लो दिनसम्म मात्रै चलेको थियो। तत्कालीन सभामुख ओन्सरी घरतीले आफ्नो नाम बन्द सूचीमा समावेश भएपछि राजीनामा दिनुभएको थियो। उहाँले राजीनामा दिएसँगै संसदको कार्यकाल अन्त्य भएको थियो। 275 सदस्यीय प्रतिनिधि सभामा 110 समानुपातिक प्रणालीबाट चुनिन्छन्। दलहरूमध्ये समानुपातिकको बन्द सूची असोजमा आयोगमा पेश गर्ने बित्तिकै उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको मानिन्छ। समानुपातिक बन्द सूची असोज दुई र तीनमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज 23 गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज 23 गते पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको उम्मेद्वारी दर्ता हुनेछ। प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ। आयोगको परामर्शमा सरकारले मङ्सिर 4 गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ। कार्यतालिका अनुसार मङ्सिर 4 गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना शुरू भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिनेछ। उक्त अवधिका लागि आयोगले 76 कार्यक्रम तयार गरेको छ। यद्यपि आयोगले तालिकामा केही संशोधन हुन सक्ने जनाएको छ। आयोग उच्च स्रोतका अनुसार प्रत्यक्षतर्फका उम्मेद्वारको अन्तिम नामावली असोज 26 गते प्रकाशन हुनेछ। त्यसैका आधारमा असोज 28 गतेदेखि मतपत्र छपाई शुरू हुनेछ। मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ। जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ। यसैबीच आगामी मंगसिर 4 गतेका लागि तय भएको संघीय तथा प्रदेश तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन गृह मन्त्रालय सुरक्षा तयारी र व्यवस्थापनमा जुटेको छ। त्यसका लागि रक्षा मन्त्रालय र निर्वाचन आयोगसँगै समन्वय गरी नेपाल प्रहरी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने तयारी मन्त्रालयले गरेको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि 4 सुरक्षा निकाय बाहेक अवकाशप्राप्त सुरक्षाकर्मी तथा म्यादी प्रहरी समेत परिचालन गरी विगतका निर्वाचनभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गृह कार्य भइरहेको जानकारी दिनुभयो। गत स्थानीय तह निर्वाचनको सुरक्षार्थ झण्डै 70,000 सैनिक 62,000 प्रहरी 32,000 सशस्त्र प्रहरी र 90,000 म्यादी प्रहरी परिचालन गरिएको थियो। उहाँले निर्वाचनको सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधन र बन्दोबस्तीबारे अध्ययन भइरहेको पनि जानकारी दिनुभयो। गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयका सचिवको नेतृत्वमा नेपाल प्रहरीका महानिरीक्षक नेपाली सेनाका रथी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक रहेको केन्द्रीय संयुक्त निर्वाचन सेल गठन गर्ने तयारी भइरहेको जनाएको छ। असोज 23 उम्मेदवारी दर्ता आजको गोर्खापत्रमा समाचार छ।
कंग्रेस नेताहरूले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा 60% हिस्सा लिने गरी गठबन्धनमा सलफल अघि बढाउन नेतृत्वलाई सुझाएका छन्। सत्तारूढ 5 दलबीच सीट बाँडफाँडको ढाँचा तय गर्न गठित कार्यदलको बैठक बस्नु अघि हिजो बिहान कंग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको आन्तरिक छलफलमा नेताहरूले 60% दावी पेश गर्न आग्रह गरेका हुन्। देउवाले कार्यदलका सदस्यहरू सहित पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई सीट बाँडफाँडमा साथै प्रदेशको धरातलीय यथार्थ र पार्टीले लिनुपर्ने अडानका विषयमा सुझाव मागेका थिए। कार्यदलमा कंग्रेसबाट महामन्त्री गगन थापा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्। अपरान्ह 3 बसेको 11 सदस्यीय कार्यदलको पहिलो बैठकले सिटौलालाई समेक्षक तोकेको छ। बैठकमा सीट बाँडफाँडका मापदण्डका आधार तय गर्न आफ्नो पार्टीभित्र गृह कार्य गरेर बिहिबार पुनः बैठक बस्ने समझदारी भएको छ। यसैबीच 5 दलीय गठबन्धन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँडको ढाँचा तय गर्न जुटिरहेका बेला सत्तारूढ माओवादी केन्द्र अधिकतम हिस्सा लिने रणनीतिमा लागेको छ। कंग्रेसलाई सकेसम्म खुम्च्याउने र आफ्नो हैसियत विस्तार गरेर आगामी निर्वाचनपछि सत्ता समीकरणमा निर्णायक शक्ति बन्ने माओवादीको ध्याउन रहेको छ। साउन मसान्तभित्रै बाँडफाँडको ढाँचा तय गर्न गठबन्धनले गरेको 11 सदस्यीय कार्यदलले सोमबार काम थालेको छ। सीट बाँडफाँडले गठबन्धन र आगामी सरकारको भविष्य समेत निर्धारण गर्ने भएकाले माओवादी भागभण्डामा बढ्ता नै चनाखो देखिएको छ। माओवादी अहिले प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो। उसले महानगर र उपमहानगरको चुनावमा जस्तै पहिलो आफूले जितेका स्थान आफैलाई राखेर बाँकीमा बाँडफाँड गर्नुपर्ने ढाँचालाई पहिलो प्राथमिकतामा राखेको छ। एमाले गत आम निर्वाचनमा प्रत्यक्षतर्फ 80 स्थानमा जितेको थियो। एमाले विभाजन भएपछि प्रत्यक्ष चुनाव जितेका 13 सांसद एकीकृत समाजवादीतर्फ लागे। गएको निर्वाचनमा प्रत्यक्षतर्फ कंग्रेसले 23 माओवादी केन्द्रले 36 स्थान जितेको थियो। कम्तीमा दोस्रो स्थानमा यतिखेर पुग्नै पर्ने माओवादी नेताहरूले बताइरहेका छन्। 60% सीटमा कंग्रेसको दावी निर्णायक बन्ने माओवादी रणनीति आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
हेलो
हेलो, पैसा पठाएको छु है। विदेश बसेर पसिना बगाएर दुःखले कमाएको पैसा हो, यसलाई राम्रो ब्याज दिने ब्याङ्कमा जम्मा गरेर राख है।
भाउजू, मोबाइलमा कुरा गर्दै हुनुहुन्थ्यो नि, दाइले के भन्नुभयो र?
हेर्नु न बाबु, दाइले विदेशबाट पैसा पठाउनु भएको रहेछ, राम्रो ब्याज दर दिने ब्याङ्कमा लगेर जम्मा गर्नु भन्नु भएको छ। कुन ब्याङ्कमा जाने?
भाउजू पनि यति सानो कुरामा पनि अल्मलिएर हुन्छ त? अहिले नेपाल ब्याङ्क लिमिटेडले यस्तै विदेशमा रोजगार गरेर पैसा पठाउनेहरूका लागि भनेर 9.03% ब्याज दिने रेमिट्यान्स बचत खाता तथा 12.03% ब्याज दिने रेमिट्यान्स मुद्दती खाता लिएर आएको छ नि। अन्य बचत खाता र मुद्दती खातामा भन्दा 1% बढी ब्याज पाइने नेपालकै पहिलो र विश्वासिलो ब्याङ्क नेपाल ब्याङ्कमा जाने नि।
हो र बाबु, त्यसो भए आजै नेपाल ब्याङ्कमा गएर रेमिट्यान्स खाता खोलेर दाइलाई विदेशबाट पठाउनु भएको पैसा बचत गरिदिइहाल्छु, अनि मेरा आफन्त तथा साथी
खुसी छाउने भयो किनकि सस्तो भा राम्रो इन्टरनेट को सुविधा लिएर डिश होम फाइबर नेट आयो ओ डिश होम फाइबर नेट आयो ओ हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिश होम फाइबर नेट तपाई हाम्रो माझ आएको छ आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस् सेवा तथा सुविधाको लागि आजै नजिकको डिश होम डिलर दाई अथवा 98015 44000 सम्पर्क गर्नुहोस् डिश होम फाइबर नेट जोड्दै सारा देशलाई
यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
अब बाँकी समाचार सोलुखुम्बुको सोलु दुधखुण्ड नगरपालिका नौका 27 वर्षीय दिलबहादुर मगर विगत 7 वर्षदेखि मृगौला रोगले ग्रसित छन् काठमाडौँको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार गराएका उनको 75% मृगौला ड्यामेज भएको चिकित्सकले बताएका छन् डायलाइसिस गर्नुपर्ने भए पनि पालो नपाएको दिलबहादुरले बताए अहिले गाउँमै सुस्वास्थ्य निकै गाह्रो हुँदै गएको छ पेट गोडा सुन्निनेदेखि श्वास प्रश्वासमा समस्या छ तर डायलाइसिस गराउन अहिले पालो छैन भनेका छन् उनले फोनमा भने शिक्षण अस्पतालमा वेटिङ लिस्टमा नाम टिपाएको छु अस्पतालले बोलाएपछि काठमाडौँ आउँछु नाजुक आर्थिक अवस्था भएकाले पैसा तिरेर डायलाइसिस गराउने हैसियत नभएको उनले बताए काभ्रेको धुलीखेल नगरपालिका 2 निवासी 49 वर्षीय बुद्धलाल विक दुवै मृगौला फेल भएपछि 6 महिनादेखि नियमित डायलाइसिसमा छन् दिलबहादुर मगर र बुद्धलाल विक जस्तै स्वास्थ्य जोखिममा रहेका 2097 मृगौला बिरामी सरकारी डायलाइसिस सेवाको पालो कुरिरहेका छन् जबकि देशभरका 6000 बिरामी विपन्न नागरिक औषधि उपचार कोषमा आबद्ध छन् उनीहरूमध्ये 3903 बिरामीले मात्रै सरकारबाट डायलाइसिस सेवा पाएका छन् कोषमा सूचीकृत भएका बाहेक डायलाइसिस गर्नुपर्ने बिरामीको त सरकारसँग तथ्याङ्क समेत छैन विभागको व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर रुद्र मरासुनीका अनुसार निशुल्क डायलाइसिसका लागि सरकारले स्वीकृत गरेका सरकारी अस्पतालमा 218 र निजीमा 373 गरी 591 डायलाइसिस मेसिन छन् यी मेसिनबाट सरकारीले 1365 र निजीले 2538 गरी 3903 बिरामीलाई डायलाइसिस गरिरहेको उहाँले बताउनुभयो यसैबीच बल्ल तल्ल डायलाइसिसको पालो पाएर निशुल्क सेवा लिएर पनि घर बाहिर बस्नुपर्ने बाध्यताका कारण विपन्न बिरामीलाई शास्ति छ सेवा पाउने अस्पतालबाट घर टाढा भएकाहरू अस्पताल नजिक भाडामा बस्ने गरेका छन् उनीहरूको कोठा भाडा र खानामै ठूलो खर्च हुने गरेको छ डडेलधुराको कोटेलीका 34 वर्षीय गोपाल कामी डायलाइसिसकै लागि 3 महिनादेखि धनगढीमा डेरा गरेर बसेका छन् सुरुमा सेती प्रादेशिक अस्पतालमा पालो नपाएपछि 7 महिना दिल्लीमा डायलाइसिस गराएका उनले भएको पैसा सिध्याउनु पर्यो अहिले देशमै निशुल्क डायलाइसिस सुविधा पाए पनि घर भाडा र खाना खर्च जुटाउने समस्या भएको बताउँछन् बैतडीको पुरचौडी नगरपालिका 8 मल्लादेहीका जनक बलले धनगढीको सेती प्रादेशिक अस्पतालमा हप्तामा 3 दिन डायलाइसिस गराउँदै आएका छन् डेरामा बसेर उपचार गराउन शास्ति भएको उनको दुखेसो छ 2097 बिरामी डायलाइसिसको पालो कुर्दै शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ
मनसुन समयमै सक्रिय भए पनि साउन दोस्रो सातासम्म 86.3% क्षेत्रफलमा मात्रै रोपाई भएको छ गत वर्ष यही अवधिमा 9.3% बढी रोपाई भएको थियो सिंचाईको समस्या र रासायनिक मलको अभावले यसपटक रोपाई कम भएको हो नेपालले धान आयात गर्ने भारतमा समेत यसपालि मनसुनी वर्षा पर्याप्त नहुँदा रोपाईमा करिब 13% कमी आएको छ अर्कोतिर तेस्रो मुलुकबाट आयात गर्ने प्रणाली पनि रूस युक्रेन तनावले खलबलिएको छ त्यही कारण नेपालमा पनि खाद्य संकट निम्तन सक्ने चिन्ता कृषि विज्ञहरूले गर्न थालेका छन् खाद्य संकटको जोखिममा रहेको मुलुक नेपाल एक्लो भने होइन। कोविड महामारीले धराशायी बनेको अर्थतन्त्रले राम्रोसँग सम्हालिन नपाउँदै शुरू भएको रूस युक्रेन तराब लम्बिँदै जाँदा विकासशील र विकासोन्मुख मात्र नभई अति विकसित मुलुकले समेत चरम मूल्य वृद्धि, ऊर्जा संकट, खाद्यान्न अभाव लगायत समस्या भोगिरहेका छन्। नेपालमा निजी क्षेत्रले विश्वव्यापी खाद्य संकटको सन्त्रास देखिएपछि चनाखो हुनुपर्ने र संकटको अवस्था आउन नदिन बेलैमा तयारी थाल्नुपर्ने भन्दै सरकारलाई आग्रह गरिरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघले गत जेठमै खाद्य आपूर्तिमा समस्या हुँदा बजार अस्तव्यस्त हुन सक्ने भन्दै सरकारलाई सचेत गराएको थियो। वाणिज्य तथा आपूर्ति सचिव गणेश प्रसाद पाण्डेय भने खाद्यान्न आपूर्तिमा अवरोध हुँदा बजार असन्तुलित हुने, कालोबजारी फस्टाउने र मूल्य वृद्धि बढ्ने जस्ता समस्या देखिने तर खाद्यान्न अभाव भएर ठूलै संकट आइपर्ने वा खान नै नपाउने अवस्था आउने कुनै संकेत नरहेको बताउनुहुन्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब कार्यकारी अधिकृत श्री मणिराज खनालका अनुसार सबै आपूर्ति ठप्प भएकै अवस्थामा पनि सरकार र निजी क्षेत्रसँग गरेर करिब छ महिना धान्न सक्ने खाद्यान्न मौजदात छ। अहिले खाद्य व्यवस्था कम्पनीसँग धान, चामल र गहुँ समेत गरेर 23,000 मेट्रिक टन मौजदात छ। निजी क्षेत्रसँग रहेको खाद्यान्न समेत जोड्दा करिब छ महिनाको माग धान्ने खाद्यान्न हामीसँग छ, खनालले भन्नुभयो। युद्ध र प्रतिकूल मौसमले खाद्य संकटको जोखिम आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
भूराजनीतिक उथलपुथल बीच परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खड्का 11 सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको 3 दिने भ्रमणमा जान लाग्नु भएको हो। खड्काको भ्रमण दुई मुलुकबीच विश्वासको वातावरण बढाउन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँले चिनिया समकक्ष वाङयीसँग भोलि चीनको सान्तोङ प्रान्तको छिङताओमा भेट्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार यो भ्रमण रेसिप्रोकल हो। केही समय अघि चीनबाट परराष्ट्र मन्त्रीजी आउनुभएको थियो, उहाँकै निम्तमा नेपालबाट भ्रमण हुन लागेको हो। उहाँले भन्नुभयो, भ्रमणका क्रममा नेपाल चीन सम्बन्धका यथावत पक्षमा छलफल हुन्छ। शेरबहादुर देउवाको नेतृत्वमा एक वर्ष अघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो। भ्रमणमा दुई मुलुकबीच सन् 2019 अक्टोबरमा भएको चिनिया राष्ट्रपति शी जिनपिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेत सँगै परिस्थिति बीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्ने वातावरण बनाउने गरी भ्रमणको गृह कार्य भएको छ। परराष्ट्र मन्त्री आज चीन जाँदै आजका पत्र पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
सर्वसुलभ शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षाको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT को आङ्गिक शिक्षालय जिरी प्राविधिक शिक्षालय दोलखामा शैक्षिक सत्र 2079-80 का लागि डिप्लोमा तथा प्री डिप्लोमा कार्यक्रम अन्तर्गत भर्ना खुल्यो। अध्ययन हुने विषयहरू डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्स, डिप्लोमा इन एग्रिकल्चर एनिमल साइन्स र प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ सब ओभरसियर एग्रिकल्चर एन्ड लाइफ स्टक JTA। आवश्यक कागजातहरू, नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको रङ्गीन फोटो, मार्कसिटको प्रतिलिपि वा SEE रिजल्टको डाउनलोड कपी। आवेदन फारम दस्तुर डिप्लोमा कार्यक्रमको लागि 1500 रुपियाँ र प्री डिप्लोमा कार्यक्रमको लागि 500 रुपियाँ। प्रशिक्षण शुल्क सिभिल इन्जिनियरिङ डिप्लोमाको लागि 3 वर्षको 90,000 रुपियाँ र एग्रिकल्चर डिप्लोमा प्लान्ट साइन्स तथा एनिमल साइन्सको लागि 3 वर्षको 75,000 रुपियाँ। फारम भर्ने अन्तिम मिति यही साउन 26 गतेसम्म। फारम पाइने र बुझाउने स्थान जिरी प्राविधिक शिक्षालय जिरी दोलखा। प्रवेश परीक्षा सञ्चालन हुने मिति डिप्लोमा कार्यक्रमको लागि भाद्र 4 गते बिहान 11 बजे र प्री डिप्लोमा कार्यक्रमको लागि भाद्र 6 गते बिहान 8 बजे। परीक्षा केन्द्र जिरी प्राविधिक शिक्षालय जिरी दोलखा। थप जानकारीको लागि फोन नम्बर 049-400-63।
दम्दार, दम्दार अपर, यो हो दम्दार अपर, सबलाई चाहिने वर्ल्डको दम्दार अपर। छिटो बनेकै वर्ल्ड लिंक
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार बजेट मार्फत घोषणा गरिएको स्केल भन्दा बढी तलब वृद्धिको प्रस्तावबाट सरकार पछि हटेको छ मर्यादा क्रम अनुसार तलब समायोजनका नाममा बजेटबाट घोषित भन्दा बढी अङ्कमा सरकारले निजामतीको तलब वृद्धि गर्ने गरी तयारी अघि बढाएको थियो नयाँ तलबमान भन्दा 24% बढी प्रस्ताव गरिएको थियो अर्थ मन्त्रालयले मन्त्री परिषदमा पेश गरेको यस्तो प्रस्ताव अब कार्यान्वयनमा नजाने भएको छ अर्थ मन्त्रालयले अघिल्लो साता मर्यादा क्रम अनुसार निजामतीको तलब समायोजन गर्ने भन्दै प्रस्ताव तयार गरेर मन्त्री परिषदमा पेश गरेको थियो उही वा कम मर्यादाका सुरक्षा निकायका खास गरी सेना र प्रहरीका अधिकारीको भन्दा निजामती कर्मचारीको तलब कम भएको भन्दै त्यसमा एकरूपता ल्याउने गरी अर्थले प्रस्ताव पठाएको थियो नयाँ तलबमान बमोजिम साबिकमा 37,990 तलब खाने शाखा अधिकृतको 47,208 42,380 खाने उपसचिवको 52,279 49,380 खाने सहसचिवको 61,050 र सचिवको 62,660 74,221 रुपियाँ पुर्याइएको थियो बजेटले 15% घोषणा गरेकोमा 24.26% बढाइएको थियो यस सम्बन्धी प्रस्ताव अर्थले मन्त्री परिषदमा पठाएको थियो अघिल्लो बिहिबारको मन्त्री परिषद बैठकमा अर्थको प्रस्तावबारे छलफल पनि भएको थियो तर निर्णय भने नभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले बताएको छ नयाँ पत्रिकामा समाचार छ
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेर राष्ट्र कमजोर हुने बताउनु भएको छ संसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ आएको नागरिकता सम्बन्धी विधेयकका सम्बन्धमा हिजो उहाँले यस्तो बताउनु भएको हो विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित समयावधिको प्रतिरक्षा विनय तत्काल राजनैतिक अधिकार सहितको अङ्गीकृत नागरिकता दिने प्रावधान सहितको नागरिकता विधेयक राष्ट्रघातीले प्रमाणीकरण गर्नुहुन्न भन्दै शीतल निवासमा दिनहौ जसो नागरिक समाजका तर्फबाट टोलीहरू पुगिरहेका छन् सोमबार हिजो राष्ट्रपति कार्यालय पुगेको नागरिक समाजको टोलीसँग कुरा गर्दै राष्ट्रपतिले भन्नुभयो राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुपर्छ क्षेत्रीय समाजका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर छेत्रीको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणका लागि आफू कहाँ आइसकेको जानकारी पनि दिनुभएको छ राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ
पाँच दलीय सत्ता गठबन्धनले आगामी 4 मंगिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय लिएपछि दबावको सामना गरिरहेको एमाले शक्ति सञ्चयतिर लागेको छ यसका लागि विभिन्न पार्टीका असन्तुष्ट नेता कार्यकर्ता भित्र्याउने एमालेको रणनीति छ एकीकृत समाजवादी र जसपाका असन्तुष्ट नेता कार्यकर्ता पार्टी प्रवेश गराउन एमाले नेताहरू सम्वादमा जुटेका छन् एमाले आम निर्वाचन घोषणापछि एकीकृत समाजवादीबाट नेता कार्यकर्ता फर्काउने नीति प्राथमिकतामा राखेको छ समाजवादी र जसपाका नेता कार्यकर्ता व्यक्तिगत रूपमा प्रवेश गराउने एमाले रणनीति छ दबावपछि एमाले शक्ति सञ्चयतिर नयाँ पत्रिकामा समाचार छ
बजेटको सुनिश्चितता नहुँदा भारतबाट आउने जी20 सम्झौताको मल आउनमा ढिलाइ भइरहेको छ भारतले नेपाललाई मल दिने सहमत भइसक्यो कुन मल कति चाहिन्छ त्यो प्रस्ताव पठाउने बित्तिकै भारतले मल पठाउन सुरु गर्छ तर नेपालले हालसम्म न प्रस्ताव पठाएको छ न रकमको व्यवस्था गरेको छ सरकारको व्यवस्था हुन नसकेका कारण भारतबाट मल आउनमा ढिलाइ भएको हो भारतबाट मल ल्याउन रकम अभाव आजको कान्तिपुरमा समाचार छ
अब अन्तर्राष्ट्रिय समाचार तीन दिनसम्म चलेको हिंसात्मक सङ्घर्षपछि इजरायल र पालेस्टाइनी विद्रोही समूहबीच युद्धविराम भएको छ द्विपक्षीय हिंसामा कम्तीमा 51 ज्यान गुमाइसकेको जनाइएको छ मृत्यु हुनेमध्ये 15 बालबालिका रहेको पालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ इजरायली प्रधानमन्त्री याइर ल्यापिडले पनि युद्धविरामको पुष्टि गरेको बीबीसीले जनाएको छ गाजामा मानवीय संकट उत्पन्न हुने चिन्ता बीच द्विपक्षले युद्धविराम सहमति गरेका हुन् युद्धविरामपछि पालेस्टाइनमा खुशी मनाइएको छ इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा द्विपक्ष बीच युद्धविराम भएको हो इस्लामिक जिहादका प्रवक्ताले आफ्ना मानिसमाथि इजरायली आक्रमण रोक्न पहल गरेको भन्दै इजिप्टको प्रशंसा गरेका छन् युद्धविराम उल्लङ्घन भएका खण्डमा आफूसँग कडा प्रतिवाद गर्ने अधिकार रहेको इजरायलले चेतावनी दिएको छ
अब खेल समाचार आगामी भदौ अन्तिम साताभित्र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीको नामावली दर्ता गर्न सबै खेल संघलाई राष्ट्रिय खेलकुद परिषदले आग्रह गरेको छ। भदौ 25 गतेभित्र दर्ता नभएका खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा पाउने सुविधाबाट वञ्चित हुने परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो। सबै खेल संघले आफ्ना खेलाडीको अन्तिम नामावली भदौ 25 गतेभित्र बुझाइसक्नुपर्नेछ। खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सदस्य सचिव घिसिङले भन्नुभयो, त्यसभन्दापछि दर्ता हुने खेलाडी परिषदबाट पाउने सुविधाबाट वञ्चित हुनेछन्। त्यसैले भदौ 25 गते सबै खेलाडीको अन्तिम नामावली दर्ता गरिसक्नुपर्नेछ। भदौ अन्तिम साताभित्र खेलाडी दर्ता गरिसक्नुपर्ने परिषदको प्रावधान रहे पनि विभिन्न खेलहरूको जिल्ला तथा प्रदेश छनौट प्रतियोगिता भने भइसकेको छैन।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाली क्रिकेट संघ क्यानले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो। भारतका पूर्व अलराउन्डर प्रभाकरको प्रशिक्षणमा दिल्लीले रणजी ट्रफी जितेको थियो। प्रभाकरले भारतका लागि 39 टेस्ट र 130 एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी सन् 2015 अफगानिस्तानको बलिङ प्रशिक्षक नियुक्त भएका थिए। उनकै प्रशिक्षणमा अफगानिस्तानले सन् 2016 आइसिसी टी20 विश्वकप खेलेको थियो। हामी नेपाल परिवेशको अन्तिम आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
संग्रह प्रदेशमा 5 वर्षमा 267 मन्त्री, सबैजसो शीर्ष नेताहरू अन्तिम पटक भन्दै प्रधानमन्त्रीको दौडमा।
संग्रह प्रदेशसभा निर्वाचनमा 60% सीटमा कंग्रेसको दावी, 50% भाग दिनुपर्ने 50% भाग दिनुपर्ने बाँकी दलको माग, निर्णायक बन्ने माओवादीको रणनीति।
झण्डै 3,000 बिरामी डायलिसिसको पालो कुर्दै बल्ल तल्ल पालो पाउनेहरूलाई बस्न र खानमै आर्थिक समस्या।
इजरायल र प्यालेस्टाइनी लडाकु समूहबीच युद्धविराम उल्लङ्घन भए कडा प्रतिवाद गर्ने इजरायलको चेतावनी।
र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीको नाम भदौ अन्तिम साताभित्र दर्ता गरिसक्नुपर्ने।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। समीक्षा र रविन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।